का क्या भाव लगेगा? अल्लाह पाक के नाम की कोई कीमत लगा सकता है? तो ये दिल की हर धड़कन जो है ये अल्लाह पाक के साथ इसकी निस्बत हो जाए, सांस की निस्बत जो है वो अल्लाह पाक के नाम के साथ हो जाए, तो कितना कीमती ये सरमाया हम इकट्ठा कर रहे हैं। बात सोचने की है और समझने की है कि सांस भी बगैर इरादे के चल रहा है, दिल भी बगैर इरादे के चल रहा है, इन दोनों को हम ऐसी ट्रेनिंग दें, ऐसी तरबियत दें कि ये हर वक्त अल्लाह का नाम लेते रहें। जब ये हर वक्त अल्लाह पाक का नाम लेंगे तो इनकी कीमत वो बन जाएगी जो अल्लाह पाक के नाम की कीमत है, जो अनमोल है, जिस कीमत लगाई कोई नहीं सकता। हमारे ये लम्हात जो जिंदगी के हैं, जो हम गुजार रहे हैं, पता ही नहीं चलता। आज मेरी उम्र 63 साल से ज्यादा हो गई है, 63.5 साल हो गई है, पता ही नहीं चलता ये 63 साल गुजरे कैसे हैं। कल की बात लगती है कि अम्मी ने जो है नाक साफ किया और गले में बस्ता डाला, कहा जा स्कूल, पहले दिन स्कूल चले गए, जब होश संभाला। वो दिन और आज का दिन ऐसे लगता है जैसे यूं चुटकी बजाते गुजर गया। सबसे लंबी उम्र हजरत नूह अलैहिस्सलाम को अल्लाह पाक ने अता फरमाई, रिवायात में 1050 साल भी उनकी उम्र लिखी गई है, 10 सदियां 10 सेंचुरीज, और 150 साल गुजारने के बाद, 1050 साल गुजारने के बाद जब वो दुनिया से रुखसत हुए तो उनसे पूछा गया कि सबसे लंबी उम्र पाने वाले नबी, आपने जिंदगी को कैसे पाया? तो उनके फरमान का मफहूम है कि ऐसे जैसे घर के एक दरवाजे से अंदर दाखिल हुआ हूं, दूसरे से बाहर निकल गया हूं। यहां हम अपनी 100 साल की उम्र के ऊपर ही हमारा ज़ौम जो है वो खत्म नहीं होता। हम समझते हैं हम बड़ी लंबी उम्र पाने वाले हैं, अभी बड़ी हमारी मोहलत पड़ी हुई है। तो ये सांस जो है जिंदगी के, ये जो लम्हात हम गुजार रहे हैं, अगर इन लम्हात की नस्बत अल्लाह पाक के साथ हो जाए, अल्लाह पाक के नाम के साथ हो जाए, तो इन लम्हात की क्या कीमत बनेगी। ये सारा हमारा मकसद है यहां पे इकट्ठा होने का कि हमारे सांस में भी अल्लाह पाक का नाम आ जाए, हमारे दिल की हर धड़कन में अल्लाह पाक का नाम आ जाए, हमारा हर लम्हा जो गुजर रहा है उसमें अल्लाह पाक के नाम की मोहर लगती चली जाए। लम्हात गुजर रहे हैं, वापस कभी नहीं आएंगे। सारी दुनिया की दौलत खर्च कर दो, वापस नहीं मिलेंगे। एक लम्हा भी हम वापस नहीं ला सकते पूरी दुनिया की कीमत खर्च करके। और अगर हमने वो जाया कर दिया तो सुल्तान बहू रहमतुल्लाह अलैह फरमा गए हैं, जो दम गाफिल सो दम काफिर। जिस जो लम्हा गफलत में गया वो कुफर में गया, नाशुकरी में गया। तो वो अगर अल्लाह पाक का नाम लेकर वो लम्हा गुजरा, उस पर मोहर हमने लगा दी है, अब वो हमारे सरमाए आखिरत में हमारे साथ जाएगा। वो जिंदगी जो हमेशा हमेशा की है ये तो अभी खत्म हो जानी है, कोई पता नहीं खड़े खड़े इधर मेरी जान निकल जाए, कौन हम में से इस दुनिया से रुखसत हो जाए, क्या पता है, किसी को क्या पता है कितनी मोहलत है हमारे पास, कितना वक्त है हमारे पास, खड़े खड़े इधर निकल जाए जान, क्या वापस आ सकती है, क्या दोबारा जिंदगी मिलेगी? अगर नहीं मिलेगी तो क्या हमें जाया करनी चाहिए? सोचने की बात है, फिक्र की बात है, क्या हमें ये जिंदगी जाया करनी चाहिए? और ये तो टेम्परेरी लाइफ है, आरजी जिंदगी है, चंद लम्हात की जिंदगी है, 4 दिन का खेल है, उसके बाद हमने वहां जाना है जो हमेशा हमेशा की जिंदगी है, हमेशा हमेशा की जिंदगी, और वहां वो काम आना है जो हम यहां कमा कर लेकर जाएंगे। यहां से यहां हमें कमाई के लिए भेजा है, जाया करने के लिए नहीं भेजा। दुनिया जो है रोजी हैवान भी कमाता है, औलाद हैवान की भी होती है, उनको वो पालता पोसता भी है, और हैवान को भी अपने बच्चों से प्यार होता है, उनके लिए वो सारा कुछ करता है। उनको शेर को कभी देखें मार के अपने बच्चों को खिला रहा होता है, शेरनी जो शेर और शेरनी सारे कोशिश करते हैं, हैवान भी करते हैं। अगर हम भी उन्हीं की तरह कर रहे हैं, आए दुनिया में खाया पिया, बच्चों को पैदा किया, पाला पोसा, बड़ा करके उसके बाद दुनिया से चले गए, हमने क्या किया? हमने तो एक हैवान की तरह जिंदगी गुजारी। असल चीज तो ये है कि हमें जिस मकसद के लिए अल्लाह पाक ने भेजा है हम वो मकसद अपना पूरा करें। अल्लाह पाक ने हमें अपनी मार्फत के लिए पैदा फरमाया, मुझे पहचानो। वो हम जूं जूं पहचानते चले जाएंगे तो तू हम सरमाया आखिरत इकट्ठा करते चले जाएंगे, वो जिंदगी जो हमेशा हमेशा की जिंदगी। और यहां तो अल्हम्दुलिल्लाह लताइफ सिखाए जाते हैं, मुराकबात कराए जाते हैं, बाला मनाजल में चलाया जाता है, आंखों वाले देखते हैं कि कहां जा रहे हैं लोग और कैसे उड़ते हुए जा रहे हैं, क्या क्या मनाजिल तय कर रहे हैं, रूह कहां कहां परवाज कर रही है। सिर्फ एक लतीफा कल्ब लेकर अगर इस दुनिया से रुखसत हो जाए, एक लतीफा कल्ब सलामत अगर दुनिया से लेकर रुखसत हो जाए, अजाब कबर नहीं होगा, निजात में जाएंगे इंशाल्लाह। यही हमें हमारे बुजुर्गों ने बताया, हमें सिखलाया है। और हमारी अपनी नस्बत किसके साथ है? हम में से हमारी नस्बत जो सिलसिले के साथ जुड़े हुए हैं, नस्बत किसके साथ है? किन हस्तियों के साथ है जो अल्लाह के इंतहाई महबूब हैं, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम के प्यारे हैं, जिन्होंने अल्लाह की राह में अपनी जिंदगियां खर्च कर दी, अपने जान खर्च कर दिए, अपनी माल खर्च कर दिए, अपनी जिंदगियां क्या, अपने खानदानों की जिंदगियां भी कुर्बान कर दी और अब भी इसी कोशिश में लगे हुए हैं। हमारी नस्बत उनके साथ है, अगर हम जुड़े रहे तो उन्हीं के भाव तुलेंगे इंशाल्लाह, उन्हीं के भाव तुलेंगे, यकीन रखें। इसीलिए यह बताया जाता है कि फैसले बाजमात होंगे, अकेला किसी बंदे का फैसला नहीं होगा, फैसले बाद जमात होंगे और कहा जाएगा कि अपने इमाम के पीछे खड़े हो जाओ। तो हमारे इमाम कौन होंगे? वो हस्ती जिनके साथ हमारा ताल्लुक है, वो हस्तियां जिनके साथ उनका ताल्लुक है, और उनका ताल्लुक आगे कहां जाता है? हुजूर सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम। और उनके पीछे इंशाल्लाह हम रोजे माशर खड़े होंगे अगर हमने अपनी ये नस्बत सलामत रखी। ये जिक्र फिक्र वो दौलत है, वो इनामात है अल्लाह पाक के, वो बेबा अनमोल दौलत है कि जो मुफ्त मिल रही है। हमसे पैसे कोई नहीं, हम किसी से ये जमात में ना मुझसे पिछले जितना अरसा मेरा जमात में हो गया ना मुझसे कभी किसी ने पैसे मांगे हैं, ना आपसे किसी ने पैसे मांगे, ना यहाँ नोट मांगे जाते हैं, ना यहाँ वो वोट मांगे जाते हैं। यहाँ सिर्फ ये कहा जाता है अल्लाह के बंदो अपनी आखिरत की फिक्र करो, अपनी कब्र की तैयारी कर लो, कब्र में अकेले जाना है, ना औलाद साथ जाएगी, ना बीवी बच्चे बीवी साथ जाएगी, ना वालदैन साथ जाएंगे, अपना हिसाब अकेले खुद देना है, अपनी तैयारी खुद कर लो, यहां तो ये कहा जाता है। और अपने लिए अगर आप फिक्र नहीं करेंगे खुद, यानी मैं अगर खुद अपने लिए फिक्र नहीं करूंगा तो किसी को मेरी फिक्र करने की क्या जरूरत है? और कितनी फिक्र होती है, कब्र में दफन करके आते हैं, उसके बाद साल के बाद बरसी होती है, चंद दिन फातिहा पढ़ के बख्शते हैं, उसके बाद वो भी भूल जाते हैं। सोच लें हम में से जितने भी यहां बैठे हैं अपने बुजुर्गों के बारे में, बाप दादा मां बाकी जो हमारे अजीज और अकारब गुजर गए हैं इस दुनिया से, उनके लिए हम क्या कर रहे हैं? हमारे लिए फिर कोई क्या करेगा? अगर हमने अपने लिए कुछ ना किया तो हमारे लिए कोई क्या करेगा? तो जिनके साथ हमारी निस्बत है उनके सदके हम भी उनके बहुत उल जाएंगे इंशाल्लाह अगर हम जुड़े रहे। हजरत बेग साहब मद्दज़िला उल आली मिसाल देते होते हैं कि एक कील है लोहे की, वो अगर पानी पे रखी जाए तो खड़ी नहीं होगी, डूब जाएगी। लकड़ी जो है वो पानी पर तैरेगी, ये कील अगर लकड़ी के अंदर गड़ जाए, ठोक दें उसको, तो वो कील भी लकड़ी के साथ तर जाएगी। जंग आलूद कील हो, गंदी हो, जैसी भी हो, वो लकड़ी के अंदर अगर ठोक गई है, खुब गई है, डूबेगी नहीं। ऊपर रख भी दे फिर भी नहीं डूबेगी। हाँ, झटके आएंगे, आगे पीछे होगी, शायद झटकों से पानी में गिर जाए, अंदर खुबी हुई कील तो कभी भी नहीं डूबेगी, लकड़ी के साथ तैरती रहेगी। वो बड़ी प्यारी मिसाल एक दफा हजरत ने सुनाई, एक वाकया एक अल्लाह वाले का, इंडिया के एक बुजुर्ग से प्री पार्टीशन का वाकया है। अपने शागिर्दों के साथ बाजार में जा रहे हैं तो कुछ संतरे बेचने वाला, आजकल तो किन्नू मौसमी माल्टे सारा कुछ आ गया, उस जमाने में सिर्फ संतरे होते थे, इसी रंग के होते थे लेकिन शक्ल थोड़ी मुख्तलिफ होती थी, थोड़ी कटास ज्यादा होती थी। तो वो संतरे जो हैं वो एक बंदा बेचता जा रहा है और आवाज लगा रहा है अच्छे संतरे, उसने दूसरी आवाज लगाई अच्छे संतरे, तो वो बंदा जो है वो अल्लाह वाला जो नेक बंदा था वो बेहोश हो गया। शागिर्दों ने उठाया एक तरफ ले गए, पानी के छटे छटे मारे, हवा वगैरह दी, थोड़ा होश आया तो फरमाने लगे वो किधर गया, वो बंदा किधर गया, वो क्या कौन, वो बंदा किधर गया, क्या आवाजें लगा रहा था, जी वो संतरे वाला था आपके पास से गुजरा, आप बेहोश हो गए हैं, वो तो चला गया, उसे अपना माल बेचना था, वो माल बेचने चला गया, कहां चला गया, कहीं चला गया, क्या बात कह गया। फरमाते क्या बात कह गया, वो क्या बात कह गया जी, क्या हजरत कह गया, संतरे बेच रहा था, कह गया अच्छे संग तरे, अच्छे संग तरे, जिसका संग अच्छा होगा वो तर जाएगा। तो ये उस्ताद हमें साथियों को फरमाया करते थे ये मेरे संगी हैं, पुराने साथी सारे यहां बैठे हैं जानते हैं, उस्ताद फरमाते थे ये मेरे संगी हैं, संगी हैं साथ देने वाले साथी। तो हजरत साहब फरमाते हैं कि साथी बनो हाथी ना बनो, साथी वो होता है जो कील की तरह गड़ जाए लकड़ी के अंदर खुब जाए, हाथी वो आता है होता है जो हाथ मिलाया चूमा चाटा और उसके बाद चला गया और गायब हो गया, ना जिक्र फिक्र की याद और ना बाकी कामों की याद। तो हमारी जिन हस्तियों के साथ निस्बत है, जिनके सदके हमें इतना बड़ा इनाम मिलना है इंशाल्लाह, वो हमारे फराइज भी तो हैं, तो हमारे फराइज भी तो हैं, हमें भी तो उस निस्बत की लाज रखनी है। कोई ये तो ना कहे कि ये हजरत बेग साहब का मुरीद है, ये ऐसे हैं, देखे और कहे कि ये हैं लोग, देखें ये इनके, देखें इसको, देखें इसके मुर्शिद कैसे होंगे, इसके मामलात इतने अच्छे हैं, इसके मुर्शिद के मामलात कितने अच्छे होंगे, देखो ये झूठ नहीं बोलता है, इसके मुर्शिद कितने सच्चे होंगे, ये देखो किसी का माल नहीं खाता, इसके मुर्शिद कितने अच्छे होंगे। ये हमारे ऊपर फर्ज है कि हम उस निस्बत की लाज रखें, सिर्फ इनाम की तवक्को ही ना करें कि जी मिठाई के साथ हम जैसे मट्टी के जर्रात गंदगी के ढेर। मैं तो यहां तक कहा करता हूं कि किसी जमाने में घोड़े और वो टांगे चला करते थे ना सड़कों पे, मेरी उम्र के लोगों को तो अच्छी तरह से याद है, तो उनकी लीद होती थी वो भी उड़ के मिठाई के ऊपर पड़ती थी और हम खा जाते थे। आप माने या ना माने, दिल आपका खराब हो या ना हो, लेकिन हकीकत है कि जो उसमें से जर्रा जो है गंदगी का वो मिठाई के रंग में रंगा जाता था वो हम खा जाते थे, हमें नहीं पता होता था कि हम लीद खा रहे हैं। उसी भाव तुलती थी वो जिस भाव मिठाई तुल रही है, तो उस रंग में रंगे जाएं जिस रंग में हमारे मुर्शिद में जाते हैं, तो हम भी उसी भाव तुल जाएं। और ये तो वो अजीम दौलत है, इतनी बड़ी दौलत है। हज़रत शेख़ुल मुकर्रम रहमतुल्लाह अलैह फरमाया करते थे कि लोग मुझे, लोग मुझे कहते हैं ये इतनी कीमती दौलत आपने ऐसे आम कर दी, ये तो बड़ी कीमती और छुपा के रखने वाली चीज थी, आपने ऐसे ही आम कर दी, ये तो किसी को बताते ही नहीं है। फरमाते हैं मैंने जो सुना है, मुझसे पहले वालों ने थोड़ा इससे कम वाला सुना है, फरमाते हैं कि अजय मैं जवानी तक आई है, अजय ते बारह आने मेरे कोल है, अभी मैंने सिर्फ चार आने लिखाया है, बारह आने अभी मेरे पास है। मेजर उमर रिया साहब ने सुना है, अभी तो मैंने दो आनी दिखाई है, दो आने दिखाए हैं 16 रुपए 16 आनों में, बाकी 14 आने मेरे पास हैं, अभी तो मैंने दिखाया ही नहीं। हजरत अहमद अली लाहौरी रहमतुल्लाह अलैह के बारे में आता है कि किसी को ये चीज देकर नहीं गए, ये जो उनके पास दौलत थी बहुत बड़े मनसब पे फायज थे, उनकी कब्र की मट्टी जो है कई दिन वहां से खुशबू आती रही, लोग मट्टी उठा के ले जाते थे और घरों में रख लेते थे, गोरकुन और मट्टी डालता था उसमें से खुशबू आनी शुरू हो जाती, बहुत बड़ी हस्ती थे, लेकिन किसी को कुछ देकर नहीं। تو کسی نے پوچھا خواب میں, کسی کو کشف میں خواب میں ملاقات ہوئی, پوچھا کہ حضرت آپ نے یہ دولت جو ہے اپنے تک ہی رکھی, کسی کو دی نہیں. تو فرمانے لگے کہ میں گدھوں کے گلے میں ہیرے جواہر ڈال دیتا, گدھے کو کیا پتا میرے گلے میں کیا پڑا ہوا ہے, ہیرا ہے یا جواہر ہیں یا یاقوت ہے یا کیا ہے اس کو کیا پتا, تو میں ان کے گلے میں ہیرے جواہر ڈال دیتا. تو میں تو یہ کہتا ہوتا ہوں کہ میرے مرشد رحمۃ اللہ علیہ اور ان کے خلفاء, ان کی یہ شان ہے, قربان جاؤں ان کے, کہ انہوں نے مجھے جیسے گدھے کے گلے کے اندر ہیرے ڈالے اور مجھے انسان بنا دیا. گدھوں کے گلے میں ہیرے ڈال کے ان کو انسان بنایا حضرت نے, اور حضرت بیگ صاحب نے, حضرت شاہ صاحب نے. اور ہم ان ہیروں کی قدر نہ کریں, اس نسبت کی قدر نہ کریں, تو یہ ہماری بدنصیبی ہے. اور یہ زندگی بڑی مختصر سی ہے, ضائع کر کے ہم چلے گئے, خدا نہ خواستہ واپس نہیں آ سکیں. اس کی قدر کریں, اس کو سنبھالیں, اس کو سنبھال کے رکھیں. اور یاد رکھیں کہ تصوف جو ہے یا اللہ اللہ جو کرنا ہے, یہ اس کا مقصد یہ ہے کہ ہمیں شریعت پر کامل عمل نصیب ہو جائے. حضرت شیخ المکرم رحمۃ اللہ علیہ کے الفاظ کا مفہوم ہے کہ کوئی ہوا اڑدا لگا آوے, کوئی پانی تے چل کے بھی کھا دے وے, کوئی والاں چوں گھیو تے دودھ نچوڑ کے پکا دے وے, اسی اساں اس ویلے نہیں ولی اللہ نہ منساں جب تک اس دا عمل کامل شریعت دے اوتے نہ ہو سی. کوئی ہوا میں اڑتا چلا ہے, کوئی پانی پہ چل کے دکھا دے, کوئی بالوں میں سے دودھ اور گھی نچوڑ کر دکھا دے, ہم اس کو اس وقت تک ولی اللہ نہیں مانیں گے جب تک اس کا عمل شریعت پر کامل نہیں ہوگا. کامل شریعت پر عمل ہوگا تو ہم اس کو ولی اللہ مانیں گے, ورنہ ولی اللہ نہیں. اور پھر بعد آج کل خلافتوں کی بھی چل رہی ہے, حضرت کے مقرر کردہ خلفاء ہیں ماشاءاللہ, بہت حضرت کی ہدایت ہے, خلافت عطا فرمائیے. میں تو پہلے یہ کہا کرتا تھا کہ حضرت شیخ المکرم رحمۃ اللہ علیہ فرمایا کرتے تھے میرا ہر مرید میرا خلیفہ ہے. سب ساتھیوں نے سنا ہوا ہے, جو پرانے ساتھی, میرا ہر مرید میرا خلیفہ ہے. جس کسی کو قلب ہوتا ہے وہ کسی اور کو قلب کرائے گا, اس کو قلب ہو جائے گا. جس کو سات لطائف ہوتے ہیں کسی اور کو سات لطائف کرائے گا, اس کو ساتوں لطائف اس کے جاری ہو جائیں گے. تو پہلے لطیفے کی بھی خلافت نہیں تھی مولانا احمد علی لاہوری صاحب رحمۃ اللہ علیہ نے, لطائف کرانا تو بعد کی بات. اور یہاں حضرت بیگ صاحب مدد اللہ اور علی, حضرت شاہ صاحب دامت برکاتہم, ان کے جو خلافہ مریدین ہیں, ہر مرید جو ہے وہ اس منصب پر فائز ہے. ہر کوئی خلیفہ ہے, سب کو مبارک ہو, ہر کوئی خلیفہ ہے. جس کسی کا قلب جاری ہے وہ کسی اور کو بٹھا کر ساتھ ذکر کرے گا, اس کا قلب جاری ہو جائے گا. جس کسی کے ساتھوں لطائف جاری ہیں, کسی کو ساتھ بٹھا کے ذکر کرائے گا, اس کے ساتھوں لطائف انشاءاللہ جاری ہو جائیں گے. اور جیسے کل بات کہی تھی کہ سنگے پارس کی مثال ہے, جب تک وہ لوہے کو سونا نہ بنا لے چھوڑتا نہیں ہے, اس کو چمٹا رہتا ہے, اس کے ساتھ چمٹے رہیں, جس کسی کو جوڑے آگے اس چیز کو چلائیں. حضرت شیخ المکرم رحمۃ اللہ علیہ کا مشن یہ تھا, یہی حضرت بیگ صاحب کا, حضرت شاہ صاحب کا مشن ہے کہ یہ سلسلہ آگے چلے, لوگوں میں پھیلے, لوگوں کی اصلاح ہو. اور وہ اصلاح تب ہوگی کہ آپ ان کے ساتھ جڑ کے ان کو سونا بنانے کی کوشش کریں, ان کو جماعت میں لے کر آئیں, ان کو اللہ اللہ کرائیں, ان کو اپنے ساتھ ملائیں, تاکہ ان کو اس جماعت کے ساتھ نسبت حاصل ہو. اور جب اس جماعت کے ساتھ, ان ہستیوں کے ساتھ, حضور سرور کونین صلی اللہ علیہ وسلم کے ساتھ نسبت حاصل ہوگی, تو انہی کے بھاؤ انشاءاللہ تلیں گے روزے میں شروع, ان کے ساتھ ہی ختمہ ہوگا انشاءاللہ. اللہ پاک مجھے اور آپ کو عمل کی توفیق عطا فرمائے. جو آیت میں نے تلاوت کی تھی اس کا مفہوم یہ ہے, پس تو میرا ذکر کر, تو مجھے یاد کر, پس قرونی اذکرکم, پس تو مجھے یاد کر, میں تجھے یاد کروں. اللہ پاک کی کیا شان ہے, کیا ہستی ہے. انبیاء کرام بھی حیران ہیں ان کی شان کے اوپر, ہم تو شاہی کوئی نہیں. حیران ہے تو انبیاء و مرسل و, حضرت شیخ المکرم رحمۃ اللہ علیہ ذکر میں یہ اکثر پڑھا کرتے تھے کہ آپ حیران ہیں یا اللہ, آپ پر انبیاء و مرسل بھی حیران ہیں کہ آپ کیا ہستی ہیں, کیا مقام ہے, کتنا بڑی کائنات ہے, کتنا بڑا یہ نظام ہے اور کیسے مربوط طریقے سے چل رہا ہے. ہم سے تو ایک گھر کے اندر سیڑھیاں بنانی ہو تو وہ ہم سے نہیں بنتی, اور اس نے دنیا میں کیا کیا بنا دیا ہے اور اس پوری کائنات میں کیا کیا بنا دیا ہے. اور وہ ہنسی گئے, تو مجھے یاد کر میں تجھے یاد کروں گا, میں گندگی کا ڈھیر, چلتی پھلتی لیٹرین ہوں, اس وقت بھی میرے اندر گندگی ہے, ہر وقت میں چلتی پھرتی لیٹرین ہوں, پیشاب بھی ہے, پخانہ بھی اس پیٹ کے اندر ہے یا نہیں ہے, اور میں چلتی پھرتی لیٹرین, اور مجھے اللہ پاک کہیں کہ تو مجھے یاد کر میں تجھے یاد کروں گا, اور پھر میں کہوں گی جی میرے پاس ٹائم نہیں, مجھے تو فرصت نہیں مل رہی. تو اللہ پاک کی یاد کے لیے اگر ہم ہر وقت اپنے دل کی نسبت اللہ پاک کے نام کے ساتھ کر لیں گے, دل ہمارا اور سانس ہمارا ہر وقت اللہ کا نام لینا شروع کر دے گا, اللہ ہو اللہ ہو اللہ ہو, تو وہ ہر وقت ہمیں یاد کرے گا, وہ ہر وقت ہمیں یاد کرے گا, کیونکہ ہم ہر وقت اس کو یاد کر رہے ہیں. اور بندہ ایک دفعہ پکار دے اللہ پاک کو, حدیث شریف میں مفہوم میں آتا ہے اللہ پاک 10 دفعہ جواب دیتے ہیں, یا عبدی یا عبدی, یا اے میرے بندے, اے میرے بندے, اے میرے بندے, تو نے مجھے پکارا, 10 دفعہ جواب ملتا ہے. وہ اسی رحمت ہے جو بندے کے اوپر نازل ہونا شروع ہو جاتی ہے, اسی کو ہم نے جذب کرنا ہے ضربوں کے ذریعے, اسی کو ہم نے جذب کرنا ہے اپنے مراقبات کے دوران, اسی کے ساتھ ہم نے اپنے قلب کو اور سینے کو روشن کرنا ہے, اسی کے ساتھ ہم نے آخرت کی کمائی جو اس کو اکٹھا کرنا ہے. اللہ پاک مجھے اور آپ کو عمل کی توفیق عطا فرمائے. وما علینا الا البلاغ, وآخر دعوانا الحمدللہ رب العالمین. نئے ساتھی کوئی ہیں جن کو ذکر کا طریقہ نہ آتا ہو, بات کھڑا کر دیں, مجھے اندازہ ہو جائے ساتھی ہیں. نئے ساتھیوں کے لیے ذکر کا طریقہ عرض ہے, سانس پہلے حصے میں سانس اور خیال کے ساتھ ذکر ہوگا, ضربیں لگائی جائیں گی, دوسرے حصے میں صرف خیال کے ساتھ ذکر کیا جائے گا جس کو مراقبہ کہتے ہیں, اور حدیث شریف کے مفہوم میں ایک گھڑی کا مراقبہ 60 سال کی عبادت سے افضل ہے, ایک گھڑی 20 منٹ کی بنتی ہے, اور دوسری روایت میں 80 سال کی عبادت سے افضل ہے 20 منٹ کا مراقبہ. یہ دوسرا حصہ جو ہے یہ مراقبہ ہے جو ہم کریں گے. پہلا حصہ سانس کے ساتھ ضربیں لگائی جائیں گی. سانس کے ساتھ ضربیں کیسے لگائی جائیں گی کہ سانس کے ساتھ اللہ پاک کا نام دل سے اٹھایا جائے گا, ہونٹ بند, آنکھیں بند, زبان تالو کے ساتھ, دھیان اللہ پاک کی طرف, اور سانس کے ساتھ اللہ پاک کا نام یہاں سے اٹھائیں گے جہاں دھڑکن محسوس ہوتی ہے, یہ بائیں پستان سے 2 انگل نیچے ہے, یہاں سے سانس کے ساتھ اللہ کا نام کھینچیں, اور جب سانس باہر نکلے ہو کی ضرب جو ہے وہ طاقت کے ساتھ دل کے اوپر لگے, دل کا زنگ اور میل تب اترے گا جب یہ ہتھوڑے کی طرح ضربیں لگیں گی اس کے اوپر, اللہ ہو اللہ ہو اللہ ہو, یہ تاکہ گرم ہو اور اس میں سے زنگ اور میل کچیل اترنا شروع ہو جائے. ضربیں مسلسل کیسے لگیں گی, اللہ ہو اللہ ہو اللہ ہو, دیوانہ وار اللہ کا ذکر کر. حدیث شریف میں مفہوم میں آتا ہے کہ دیوانہ وار اللہ کا ذکر کر, لوگ دیکھیں تو کہیں دیوانہ ہے پاگل ہے, دیوانوں کی طرح اللہ کا ذکر کریں, اور ضربیں قوت کے ساتھ جب لگیں گی اس کا زنگ میل کچیل سب اترے گا, پھر اس میں چمک پیدا ہوگی, جب چمک پیدا ہوگی تو پھر یہ ہر وقت اللہ ہو اللہ ہو اللہ ہو کرنے والا بن جائے. دوسرے حصے میں جب کہا جائے سانس روک لیں, دوسرے ساتھیوں کے آگے اسباق ہوں گے, دوسرا لطیفہ, تیسرا لطیفہ, چوتھا لطیفہ, اس کو آپ نے دھیان نہیں کرنا, نئے ساتھیوں نے دل پہ دھیان کرنا ہے اور ضربے مسلسل لگاتے رہنے آخر وقت تک. پھر جب کہا جائے سانس روک لیں تو سانس روکنے کا مطلب ہے سانس کی آواز روک لیں, فطری طور پر سانس کو چلنے دیں, سانس کا دھیان چھوڑ دیں, جسم کا دھیان چھوڑ دیں, دنیا کا دھیان چھوڑ دیں, اور دل سے سبق پڑھیں جو اس کو پڑھایا ہے, اللہ ہو اللہ ہو, سننے کی کوشش کریں اور پڑھنے کی کوشش کریں. ذکر شروع کرنے سے پہلے کچھ کلمات پڑھے جائیں گے, قبلہ رخ ہم بیٹھیں گے, سارے صفحے بنا کر لائٹیں آف کر دی جائیں گی, اندھیرا ہوگا, کچھ کلمات پڑھے جائیں گے, یعنی پہلے تیسرا کلمہ, پھر اعوذ باللہ, پھر بسم اللہ, وہ پیچھے پیچھے دھیمی آواز کے ساتھ پیچھے پیچھے پڑھنا ہے. پھر جب کہیں چلو پہلا لطیفہ قلب, تو پہلا حصہ شروع کر دینا ہے اور ضربیں لگانی شروع کر دینی, الگ سے کوئی آواز نہ نکلے پہلے. یہ ذکر نہیں ہمارا, ہم نے ذکر خفی کرنا ہے, ذکر خفی وہ ہے جس میں کوئی آواز نہ نکلے, دل سے سانس کی آواز سے رکھو, تو الگ کی آواز آ رہی, سانس کی آواز آ رہی, جتنی مرضی قوت سے آپ سانس, جتنی قوت سے لیں گے اتنا جلدی آپ پر انشاءاللہ اثر ہوگا اور اتنا دیر پا ہوگا. اللہ پاک مجھے اور آپ کو صفحے بنا لیں, قبلہ رخ بیٹھ جائیں, موبائل فون ایک بار پھر سارے ساتھی اپنا اپنا چیک کر لیں. بعض اوقات یہ خیال ہوتا ہے کہ میں نے بند کیا ہوا اور بند ہوتا نہیں ہے. موبائل فون بند کر لیں, قبلہ رخ بیٹھ جائیں, خلفاء دائیں طرف آ جائیں, نئے ساتھی بائیں سائڈ پر آ جائیں.